समय सन्दर्भ कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र रमा वाग्ले। आदरणीय श्रोता, हिजो मात्रै 8 राष्ट्रिय सामाजिक सुरक्षा दिवस मनाइएको छ। सोही अवसरमा सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई सशक्त रूपमा लागू गर्ने जनाएको छ। नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालय मातहतमा रहेका निवृत्ति भरण पाउने बाहेकका सबै कर्मचारी तथा संचार कर्मीहरूलाई तत्काल सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सम्झौता समेत भइसकेको छ, त्यसमा हस्ताक्षर समेत भइसकेको छ। सामाजिक सुरक्षा कोषले आफ्नो 8 वार्षिक उत्सव मनाइरहँदा कोषसँग के कस्ता नयाँ योजनाहरू छन्, के कस्ता योजनाहरू सञ्चालनमा ल्याएको छ? योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा औपचारिक क्षेत्रलाई मात्र बढ़ी फोकस गरिरहेको अवस्थामा सरकारी क्षेत्रका व्यक्तिहरू त्यसमा सहभागी हुन नसकेको अवस्थामा त्यसलाई अझै सशक्त रूपमा अगाडि बढ़ाउन दायरा बढ़ाउनको लागि के कसरी काम गर्दैछ, यसमा कसरी सहभागी हुन सकिन्छ, सामाजिक सुरक्षा कोषमा को आबद्धता जनाउन सक्छन् भन्ने विषयमा आज हामी कुराकानी गर्दैछौ। यस विषयमा कुराकानी गर्न हामीसँग हुनुहुन्छ सामाजिक सुरक्षा कोषका निर्देशक एवं सूचना अधिकारी पनि हुनुहुन्छ रोशन कोजु। रोशन सर, स्वागत छ कार्यक्रममा।
धेरै धेरै धन्यवाद मुकुन्द सर।
हिजो 8 सामाजिक सुरक्षा दिवस मनाउनु भयो
हजुर।
यहाँहरूलाई सरकारी क्षेत्रबाट अझै भनौँ न औपचारिक क्षेत्रको के समस्या थियो, किनभने निजी क्षेत्रबाट बढी सहभागिता भएको सरकारी क्षेत्रबाट भएका थिएनन् भन्ने कुराहरू पनि आए, किनभने केही स्थानीय तहहरूले योभन्दा अगाडि योगदानमा आधारित सामाजिक सुरक्षामा जाँदाखेरि बेरोजगार निकालेका कुराहरू पनि आइरहेका थिए, यी कुरा पनि हामीले सुन्ने गरेका थियौँ। अब के सहज भयो हो
मुकुन्द सर, तपाईँले हामीलाई मलाई विशेष गरिकन अलिक पुरानो कुरा सम्झाउनु भयो। 76 मंगसिर महिनामा जब हामीले यो कार्यक्रम श्रावणबाट जब हामीले कार्यक्रम शुरू गर्यौं, निजी क्षेत्र र सरकारी क्षेत्रलाई नै भनेर वास्तवमा ऐनमा व्यवस्था पनि गरिएको छ। खासमा स्पष्ट त निजी क्षेत्रलाई भनेर भनियो। जब हामी कार्यक्रम लिएर हामी गयौं श्रमिकहरूको माझमा, कर्मचारीहरूको माझमा, र ठूलो आरोप चाहिँ के लाग्ने गर्थ्यो भने यो निजी क्षेत्रलाई मात्रै भयो, सरकारी क्षेत्रलाई ल्याएन, त्यसैले हामी यो कार्यक्रमलाई त्यति सहजताका स्वीकार्दैनौँ भन्ने निजी क्षेत्रको ठूलो अवरोध थियो। वास्तवमा भन्ने हो भने प्रयास त्यति बेलादेखि नै जारी थियो। निजी क्षेत्र सँगसँगै सरकारी क्षेत्रका केही पालिकाका साथीहरूले पनि सूचीकृत भएर योगदान पनि गर्न थाल्नु भएको थियो। तपाईँले भन्नुभयो जस्तै गरिकन केही अवरोधहरू पनि भए, सरकारी क्षेत्रबाट चाहेर पनि योगदान गर्न सक्ने अवस्था पनि थिएन। तर यो वर्ष सामाजिक सुरक्षा कोषको निम्ति एउटा कोषी ढुङ्गाको वर्षको रूपमा हामीले मानेका छौं। यो वर्षको शुरूआतको पहिलो दिन 82 वैशाख 1 राजपत्रमा जुन समाचार छापियो त्यसले नेपाल सरकारका विभिन्न मातहतका निकायहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध भएर योगदान गर्नको निम्ति मार्ग प्रशस्त गरिदिएको छ। त्यस्तै गरिकन असारको 20 अर्थ मन्त्रालयबाट परिपत्र भएको जुन सर्कुलर छ त्यसले त्यो बाटोलाई अझ बढ़ी फराकिलो बनाइदिएको छ। यस कारणले गर्दा म सरलाई तथ्याङ्क नै पनि भन्छु कि लगभग 35 वटा जति सरकारी निकायहरू
हजुर,
निकाय भन्ने बित्तिकै हामी सरकारका विभिन्न अंगका बुझ्न सक्छौ, र त्यतिकै संख्यामा पालिकाहरूले पनि सामाजिक सुरक्षा कोषमा आबद्धता जनाएर योगदानहरू गरिरहनु भएको छ। तपाईँले भर्खरै अघि भन्नुभयो जस्तै गरिकन हिजो खुल्ला कार्यक्रममा प्रधानमन्त्रीजीको, सम्माननीय प्रधानमन्त्रीजीको उपस्थितिमै, संचार मन्त्रीजीको उपस्थितिमै 5 सरकारी संचार माध्यमहरूले पनि हाम्रोमा आबद्धताको निम्ति सम्झौता पनि गर्नुभएको छ, र तुरन्तै सायद उहाँले तुरन्तै योगदान पनि शुरू गर्नुहुन्छ। यसले के माहौल सहज पनि बनेको छ,
आशा गर्ने ठाउँ हो या हुन्छ,
यो हुन्छ भन्ने नै हामी पक्षमा छौं। हामीलाई प्राप्त जानकारी अनुसार केही संस्थाहरूले तुरन्तै सूचीकृत भएर योगदान पनि गर्न तयारी गर्दै अवस्थामा हुनुहुन्छ।
सामाजिक सुरक्षा कोष, सामाजिक अझ यसलाई भन्यो भने योगदानमा आधारित सामाजिक सुरक्षा कोष अथवा योजना सरकारले सञ्चालन गरेको योजना हो,
बिल्कुल।
तर सरकारी पक्ष नै सहभागी नभइसकेपछि तपाईँहरू प्राइभेट सेक्टरमा जानुभयो,
होइन
आफ्नो योजनाप्रति सरकारको विश्वास नभएको के मान्नु,
होइन त्यस्तो होइन, यसलाई हामीले अलिकति गहिरो ढंगले बुझ्न आवश्यक छ।
किनभने यहाँले अगाडि भन्नुभयो नि सरकारबाट सञ्चालित योजना सरकारले नै बेरोजगार निकाल्यो,
होइन होइन त्यस्तो होइन। खास त मूलत यसको अलिकति गहिरो बुझ्ने हो भने 76 सालमा सम्म नेपाल सरकारले पेन्सन सरकारी तौरबाट पेन्सन दिने अवधारणा बनाइरहेको थियो। 76 साल पछाडि जब योगदानमा आधारित सामाजिक सुरक्षा ऐन 74 र निवृत्तिवरण कोष ऐन 75 निस्किसके पछाडि नेपाल सरकारले वित्तीय दायित्व नेपाल सरकारमा धेरै भएकोले गर्दा अब योगदानमा आधारित सामाजिक सुरक्षामा जानुपर्छ। सामाजिक सुरक्षा भन्नाले पेन्सन मात्र रहेन, त्यसमा अरू धेरै कुराहरू पनि आउने गर्छ। भनेपछि यो सबै योगदानमा आधारित हुनुपर्छ भनेर 76 सालबाट नेपाल सरकारले त्यो निर्णयमा गयो। तर त्यो निर्णयमा जाँदाखेरि कसरी कार्यान्वयनमा लाने भन्ने कुरा, कति धेरै कार्यविधिहरू बन्न, नीति नियमहरू बन्न बाँकी नै थिए। यस अवसरमा जाने बेलामा ठ्याक्कै सरकारी कर्मचारीको लागि योगदानमा आधारित सामाजिक सुरक्षा ऐनमा नेपाल सरकारले निर्णय गरे बमोजिम हुनेछ भन्ने प्रावधान उल्लेख थियो। तर त्यो प्रावधान सँगसँगै निवृत्तिवरण कोष ऐनमा नेपाल सरकारका 6 विशेष सेवाहरू, 6 सेवा भन्नाले निजामती, त्यसपछि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, विशेष सेवा र शिक्षकलाई चाहिँ नितान्त रूपमा निवृत्तिवरण कोष ऐनमै जानुपर्छ भनेर उल्लेख गरियो। त्यो बाहेकका सरकारी निकायहरू कहाँ जाने र कसरी जाने भन्ने कुराको व्याख्या थिएन, जुन व्याख्या मैले अघि उल्लेख गरे जस्तै गरिकन 82 सालको वैशाख 1 गतेको राजपत्रमा त्यो क्लियरली आयो। त्यसमा स्पष्ट रूपमा नै स्थानीय निकाय, प्रदेश निकाय, प्रदेश स्तरका संरचनाहरूले, प्रदेश तहका सरकारी निकायहरूले, स्थानीय निकायका स्थानीय सरकारका निकायहरूले आफ्नो स्रोतबाट तल भत्ता खुवाउने निकायहरूले सामाजिक सुरक्षा कोषमा जान सकिनेछ, मिल्नेछ भन्ने हिसाबबाट त्यो व्याख्या आइसकेपछि बल्ल अनि तपाईँले भन्नुभएको बेरोजगारीका कुराहरू सल भएका हो।
कार्यक्रममा प्रधानमन्त्रीज्यू पनि सहभागी हुनुहुन्थ्यो है, त्यो कार्यक्रममा चाहिँ अब चाहिँ सरकारी क्षेत्रलाई पनि यसमा लैजानुपर्छ, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा लगाउनुपर्छ भन्ने कुरा भयो। ती अनुरूप संचार तथा सूचना प्रविधि मन्त्रालयले आफू मात्रका रहेका सबै सार्वजनिक सेवा प्रसारण भयो, गोर्खापत्र, राष्ट्रसङ्घ, प्रेस काउन्सिल होइन लगायतका जोसँग उसँग चाहिँ न्यूनतम पारिश्रमिक लगायतका उहाँलाई चाहिँ लैजानुपर्छ भने सहमति पत्रमा हस्ताक्षर पनि भयो भन्ने यहाँले भइसक्नुभयो। अब ती भइसकेकाहरूको कार्यान्वयनको पाटो महत्वपूर्ण हो, हस्ताक्षर ठूलो कुरो होइन, कार्यान्वयन महत्वपूर्ण हो। कहिलेसम्म हुन्छ के यहाँसँग त्यस्तो कुरा पनि भएको छ?
मुकुन्द सर यसरी बुझ्नु पर्यो, यो हस्ताक्षरमा आउनको लागि पनि के तयारीहरू भएका छन्? यो हिजोको एउटा सोकेस मात्रै भयो, त्योभन्दा अगाडि धेरै होमवर्कहरू भएका छन्। अनि त्यो होमवर्क गर्ने दौरानमा पहिला सम्झौता, त्यसपछि कार्यान्वयनको रणनीति भन्ने पनि छ। हामीले अलिकति त्यसमा बुझेर हेर्ने बुझ्ने हो भने त्यसमा कतिपय संस्था, ती 5 संस्थामध्ये एउटा संस्था, 2 संस्था लघु लघु योगदान गर्ने कन्डिसनमै हुनुहुन्छ भने कतिपय संस्था चाहिँ आफ्नो संस्थामा कतिजना कर्मचारीहरूलाई लाने र कति रकमसम्म लाने भन्ने उहाँहरूको तयारी नै अवस्थामा पनि छ। सो त्यसैले यो हामी चाहिँ अपेक्षा गर्दछौँ कि 2 संस्था, के संस्थाहरूको तुरन्त नै योगदान शुरू हुन्छ र के संस्थाहरूले चाहिँ आफ्नो होमवर्कहरू सघाएर उहाँहरू आउनुहुन्छ भन्ने हामीलाई आशा छ।
मैले यो कुरा किन पनि राखेँ भने योसँग सम्बन्धित संस्थाहरू अथवा यहाँ बन्ने कर्मचारीहरूको कुरा गर्दाखेरि संचारको यो फरक किसिमको छ, किनभने संचार मन्त्रालयमा चाहिँ कोही चाहिँ कर्मचारीको रूपमा काम गरिरहेको छन्, कोही श्रमजीवी संचारको रूपमा पनि काम गरिरहेको छन्, त्यस्तो किसिम फरक फरक किसिमको छ। त्योभित्र पनि ज्यालादारीका कुराहरू छन् होइन, कोही करारका कुराहरू छन्, कोही चाहिँ बुलेटिनका
कुराहरू,
यो प्रवृत्ति छ। यसलाई कसरी सम्बोधन हुन्छ, कुन कुन प्रकृतिका मान्छेहरू जान्छन् यसमा के हुन्छ?
विशेष गरिकन यही विषयमा नै निरिकल गर्नको निम्ति सार्वजनिक प्रशासन सेवाले केही समय मागेको पनि हो हामीसँग, हाम्रो छलफलको क्रममा जसरी गोर्खापत्र, जसरी राष्ट्रसका पदाधिकारी सरहरूले, म्यामहरूले चाहिँ तदारुकताका साथ उहाँहरूले जुन होमवर्क गरेर यो गर्नुभयो, त्यो तयारी गर्न सार्वजनिक प्रसारण सेवालाई गाह्रो छ। उहाँहरूकोमा पनि थियो, तर उहाँहरूले एक लेभलको टुङ्ग्याइसक्नु भएको छ। हो, यो टुङ्ग्याउने क्रममा सार्वजनिक प्रसारण सेवाले पनि आफ्नो गतिविधि गर्दै हुनुहुन्छ, हाम्रो जानकारीमा त्यो छ। त्यसरी सम्झौता भयो, अब यो सम्झौतालाई नै हामीले आधार मानेर हामीले पनि उहाँहरूले खोज खोजाउँछौँ, हामीले पनि सहयोग गर्छौँ र कुन कुन तवरका कर्मचारी साथीहरूलाई हामीले पहिलो चरणमा, दोस्रो चरणमा र कति चरणबद्ध भएर हामीले ल्याउन सक्छौँ भन्ने अभ्यास हामी उहाँहरूसँग मिलेर गर्नुपर्ने केस छ। हामीले पनि उहाँहरूले खोज खोजाउँछौँ, उहाँहरू पनि त्यसमा लागि पर्नु भएको छ।
यहाँहरूले अहिले औपचारिक, अनौपचारिक, वैदेशिक र स्वरोजगार यी 4 क्षेत्रमा काम गरिराख्नु भएको छ। सबैभन्दा जटिल भनेको यहाँलाई चाहिँ अहिले तुलनात्मक रूपमा जुन कर्मचारीहरू छन् तर हुन यसमा आबद्धता जनाउन नसकिरहेको भन्ने औपचारिक क्षेत्र नै हो होइन। अब श्रम मन्त्रालयले एक किसिमको नीति बनाउने, त्यसलाई चाहिँ अर्थको देखाएर, अर्थ मन्त्रालयलाई देखाएर चाहिँ पन्छिने जुन काम भइरहेको छ नि अहिले, अहिले यहाँले भनेको आशय पनि त्यही होम गर्ने कुराहरू, हरेक कुराहरू हुन्छन् नि, यो अर्थ मन्त्रालयसँग पनि समन्वय यहाँ गर्नुहुन्न
भइरहेको छ। त्यो भइराखेको छ। तपाईँलाई एउटा रमाइलो र नयाँ जानकारी पनि दिउँ, अर्थ मन्त्रालयसँगको त्यो समन्वयकै कारणले गर्दाखेरि हामीसँग सूत्र र सिग्यास प्रयोग सफ्टवेयर प्रयोग गरेर पेरोलमा जसले जसले भुक्तानी लिनुहुन्छ उहाँहरूको लागि पनि हामीले मार्ग प्रशस्त गर्दैछौँ। हाम्रो उहाँ सिग्यास र सूत्र नै जोड्ने त्यो प्रणाली छ, सूचना प्रणालीसँग हाम्रो सूचना प्रणाली जोड्ने हामी तयारीमा पनि छौँ, त्यो कामहरू पनि भइराखेको छ। त्यो अर्थबाट त्यो किसिमको सहयोग नभइदिएको यो लेभल हामी जाने नै थिएनौँ, त्यसैले गर्दा त्यसमा अर्थको सहयोग छैन भन्ने कुरा होइन, तर समय लाग्यो, समय चाहिँ लागेकै हो।
अहिले त यो के भने मन्त्रालयको यहाँहरूको मात्र मन्त्रालय पनि प्रधानमन्त्री मात्र छ।
हजुर हो, हाम्रो अहिलेको प्रधानमन्त्री हाम्रो मन्त्री प्रधानमन्त्री नै हुनुहुन्छ।
हजुर हो, त्यो कारणले सजिलो भयो।
यो पछिल्लो पटकको मैले अघि पनि भने पछिल्लो पटकको परिवर्तनभन्दा अगाडिदेखि नै वैशाख 1 गतेको राजपत्र निस्कनु, 3 महिना 20 गतेको सूचना निस्कनु नै कोशीढुङ्गा हाम्रो खास हुने थियो भने त्यहाँबाट नै केही टर्निङ पोइन्टहरू आइरहेका थिए, त्यो चाहिँ सजिलो भयो। तर त्यो त्यो इफोर्ट चाहिँ इम्प्याक्ट मात्रै हो, त्योभन्दा अगाडिदेखि इफोर्ट चाहिँ थियो,
होमवर्क भइरहेको थियो,
होमवर्क त भइरहेको थियो।
यी त कुरा भए हिजोका कुराहरू, यहाँले चाहिँ 8 सामाजिक सुरक्षा दिवसको स्मरण गरेका कुराहरू, यो बाहेक धेरै ठूलो क्षेत्र छ यसको।
हजुर,
यी क्षेत्रहरू के हुन्, यसमा कसरी सहभागी हुन सकिन्छ, योगदानकर्ताले कसरी योगदान दिन सक्छन्, यो बारेमा बताइदिनु।
मुकुन्द सर, यो कस्तो छ भने नेपाल तथ्याङ्क विभाग कार्यालयको तथ्याङ्क अनुसार 2018 सन् 2018 तथ्याङ्क अनुसार नेपालमा हामीसँग लगभग 75 लाखजना श्रमयोग्य उमेरका नागरिकहरू हुनुहुन्छ।
हजुर,
त्यो भनेको अर्थ 18 वर्षदेखि 60 वर्षको उमेरको श्रमयोग्य उमेरका मानिसहरू 75 लाख आसपासमा छ भन्ने कुरा हो। त्यसमध्ये सामाजिक सुरक्षा कोषमा अहिले 26 लाखजना आबद्ध भइसक्नु भएको छ, यो 7 वर्षको दौरानमा हामीसँग 26 लाखजना आबद्ध हुनु भइसकेको छ। र यो 26 लाखजनामा अघि तपाईँले भन्नुभएको थियो, यो वर्गीकरण गर्ने बेलामा हामीसँग औपचारिकमा लगभग 6 लाखभन्दा बढी, वैदेशिकमा 20 लाखभन्दा बढी, अनौपचारिक र स्वरोजगारमा लगभग 2000 हारिमा हाम्रो योगदानकर्ताहरू हुनुहुन्छ। अनि यो क्रममा हामीले अहिले हेर्ने बेलामा उहाँहरूले सबै सेवा नै अनलाइनको माध्यमबाट गर्नुहुन्छ। हामी हिजो पनि त्यो कुरा उठ्यौं, हामी सूचना प्रविधिमा आधारित सेवा प्रवाह गरिरहेका छौं। तपाईँलाई एउटा रमाइलो तथ्याङ्क प्रस्तुत गर्छु म, वैदेशिक रोजगारीमा 20 लाखभन्दा बढी मानिसहरू हुनुहुन्छ, श्रमिकहरू हुनुहुन्छ हामीसँग आबद्ध भएर। हामीसँग योगदानको निरन्तरताको तथ्याङ्क कम छ, तर जसले योगदान गराउनु भएको छ उहाँहरूले 180 वटा भन्दा देशबाट बढी देशबाट सामाजिक सुरक्षा सिधै योगदान गराउनु भएको छ। त्यो सूचना प्रविधि नभइदिएको त्यो पोसिबल थिएन, सम्भव थिएन। त्यसरी सूचना प्रविधिको प्रयोग गरेर उहाँहरू आबद्ध हुनुहुन्छ, योगदान पनि सूचना प्रविधिकै प्रयोगबाट गर्नुहुन्छ, औषध उपचारको सुविधा दाबी पनि सूचना प्रविधिबाटै गर्नुहुन्छ। त्यसैले एक लेभलबाट थोरै जनशक्ति छ सामाजिक सुरक्षा कोषमा, त्यति धेरै पनि छैन, 100-120 हारानीमा छौँ हामी, र देशैभरि मात्र होइन अन्तर्राष्ट्रिय रूपमा पनि हामीले सेवाहरू दिइरहेका छौँ। त्यसैले गर्दाखेरि यसमा चाहिँ हामीले सुखद पक्ष नै मान्नुपर्छ।
हजुर, यहाँले भन्नु भने औपचारिकको त एउटा रेकर्ड होला, वैदेशिक रोजगारमा जानेको एउटा रेकर्ड होला होइन, तर अनौपचारिक स्वरोजगारका कुराहरू छन् नि,
हो
कसरी आवेदन जनाउने?
यसमा अन्तर्राष्ट्रिय श्रम संगठन र नेपाल सरकारकै पनि तथ्याङ्कले नेपालको 80% भन्दा बढी जनशक्ति चाहिँ असंगठित छ र अनौपचारिक क्षेत्रमा पर्छ भनेर भनेको छ। त्यसैले गर्दा एकदमै चुनौतीपूर्ण कार्य पनि हो अनौपचारिक क्षेत्र। हामीले अघिल्लो वर्ष हामीले यो अनौपचारिक क्षेत्रको कार्यविधिहरू पनि निकालेर, केही वर्ष अगाडि कार्यविधिहरू निकालेर हामीले कार्यान्वयन पनि शुरू गर्यौँ। मैले अघि पनि भने हाम्रो 105 भन्दा बढी पालिकाहरूसँग स्थानीय सरकारसँग सम्झौता भएको छ, त्यसमध्ये 30 वटा आबद्ध भएर केही पालिकाले चाहिँ निरन्तर रूपमा योगदान पनि गरिरहनु भएको छ। र त्यसको लागि चाहिँ हाम्रो कार्यविधिमा के छ, हाम्रो ऐनमै पनि के छ भने अनौपचारिक क्षेत्रका योगदानकर्ताको लागि नेपाल सरकारको केन्द्रीय सरकार, संघीय सरकार अथवा प्रादेशिक सरकार अथवा स्थानीय सरकारले निश्चित प्रतिशत रकम सहयोगदान गर्ने भन्ने व्यवस्था छ। त्यस अन्तर्गत अहिले जति पनि आबद्ध भएर योगदान गरिराख्नुभएका व्यक्तिहरू हुनुहुन्छ उहाँहरूको निम्ति केही निश्चित प्रतिशत चाहिँ स्थानीय पालिकाले, स्थानीय सरकारले गरिराख्नु के भएको केस छ। त्यसैले लगभग उहाँहरूको 81 रुपियाँ जति मासिक रूपियाँ तिर्नुपर्ने केस छ, 22 रुपियाँ कति तिर्नुपर्छ, त्यसमध्ये 900 देखि 1000 रुपियाँ पालिकाले, बाँकी 1100 रुपियाँ जति व्यक्तिगत रूपमा गरेर सहयोगदानको रूपमा उहाँहरूले गरिराख्नु भएको छ।
यहाँले योगदानका कुरा गर्नुभयो, यो कोषमा कसरी योगदान गर्ने, कसरी सहभागी हुने?
सहभागी हुनको लागि विभिन्न क्षेत्रको विभिन्न किसिमको प्रावधान छ। जस्तो औपचारिक क्षेत्रमा भन्ने हो भने नेपाल सरकारले हरेक 2 वर्षमा न्यूनतम आधारभूत पारिश्रमिक तय गर्छ। यो वर्ष त्यसलाई अघिल्लो वर्षको पुनर्मूल्याङ्कन गरेर यो वर्ष 19,950 रुपियाँ न्यूनतम आधारभूत तलब भनेर किटान गरेको छ। त्यो किटान गरेको तलबको 31% आधारभूत तलबको 31% चाहिँ सामाजिक सुरक्षा कोषमा पठाउनुपर्छ। यो चाहिँ औपचारिक क्षेत्रको लागि हो। वैदेशिक क्षेत्रको लागि त्यसरी नै 20.33% भन्ने हुन्छ, त्यो लगभग 26 रुपियाँ दिन आउँछ। अनौपचारिक क्षेत्रको लागि त्यसरी नै छ, त्यो चाहिँ लगभग 22 रुपियाँ दिन आउँछ। स्वरोजगार क्षेत्रको लागि 31% नै गर्नुपर्छ, त्यो लगभग 37-73 रुपियाँ नै हुनुहुन्छ। सो अलग अलग रुपियाँहरू छ। योगदान रकम जम्मा गर्नका लागि सबभन्दा पहिला योगदानकर्ता वा भनौँ कर्मचारी वा श्रमिकहरू सूचीकृत हुनु पर्यो। औपचारिक क्षेत्रको लागि औपचारिक क्षेत्रमा संस्था पहिला दर्ता हुनु पर्यो। जस्तो उदाहरणको लागि हामी कुनै एक्सवाइजेड कम्पनी भन्छौँ भने अथवा नेपाल सरकारकै कुनै भने नेपाल सरकार पनि आफै रोजगारदाता हो, पहिला नेपाल सरकार नै सूचीकृत हुनु पर्यो त्यहाँनिर, अनि अथवा एक्सवाइजेड भन्ने कम्पनी सूचीकृत हुनु पर्यो त्यहाँनिर। उहाँ सूचीकृत भइसके पछाडि उहाँको कर्मचारीहरूलाई रोजगारदाताले थप सूचीकृत गरिदिने भयो। यो सबै प्रोसेस अनलाइन हुन्छ, सबै प्रक्रिया अनलाइन हुन्छ। योगदानकर्ता रोजगारदाता सूचीकृत हुनको लागि पहिला त कम्पनी कार्यालयमा अथवा घरेलुमा अथवा कुनै संस्थामा दर्ता भएको दर्ता प्रमाणपत्र चाहियो र प्यान नम्बर चाहियो। नेपाल सरकारको लागि त्यो त परेन, नेपाल सरकारको निर्णय चाहियो, त्यो हामीसँग भएकै हुन्छ, संस्थाको बोर्डको निर्णय भएकै हुन्छ। अथवा त्यति भइसकेपछि बल्ल अनि उहाँले आफ्नो कर्मचारीहरूलाई अनबोर्ड गर्नुहुन्छ। त्यो अनबोर्ड गरिसके पछाडि उहाँले हाम्रोमा ए सेवा, खल्ती, कनेक्ट आइपिएस कुन सेवा छ उहाँहरूले प्राइभेट सेक्टरको लागि उहाँले त्यो प्रविधि प्रयोग गरेर उहाँले हाम्रोमा योगदान रकम जम्मा गर्न सक्नुहुन्छ। त्यसको लागि महिना महिनामा उहाँले पेरोल जेनेरेट गर्नुहुन्छ, त्यो पेरोल नै हाम्रोमा माध्यमबाट गर्नुहुन्छ।
सरकारले तोकेको न्यूनतम पारिश्रमिक त्यो आधारमा गर्ने भन्नु
हजुर,
तर औपचारिक क्षेत्रमा त एक किसिमको स्केल हुन्छ नि त
हो,
त्यहीमा कसरी सघायो भने
नेपाल सरकारको कर्मचारी छ। त्यसमा हाम्रो 3 महिना 20 गतेको अर्थ मन्त्रालयको सर्कुलर अनुसार खाइपाई आएको तलबको 60% आधारभूत तलब मानेर त्यसको 31% रकम चाहिँ कोषमा जम्मा गर्ने भन्ने केस छ।
पुरैको होइन,
पुरैको होइन, जति खाइपाइहरू भएको छ त्यसलाई त्यसको 60% आधारभूत मान्ने, अनि त्यसको आधारभूतलाई त्यसको 31% बेसिक मानेर उता पठाउने भन्ने कुरा छ। 60% बेसिक मानेर त्यसको 31%
भन्ने सबैमा एकै किसिमको नियम लागू भएन, फरक फरक ढङ्गको छ।
निजी क्षेत्रको लागि
फरक भयो,
एक आधारभूत तलबको 31% भनेर 19,550 को 31% मिनिमम त्यति चाहियो। सरकारी क्षेत्रको लागि चाहिँ खाइपाइको तलबको 60% आधारभूत मान्ने भन्ने केस छ।
स्वरोजगार र अनौपचारिक क्षेत्रको छ नि
हजुर,
31% कसले जम्मा गर्ने, कति कति गर्ने?
स्वरोजगारमा स्वरोजगार भन्नाले आफै श्रम गर्ने, उहाँको कोही कसैकोलाई काम गर्नु न, आफ्नै पसल व्यवसाय गरेर बस्ने, व्यापार व्यवसाय गर्ने व्यक्ति स्वरोजगार हुनुभयो, त्यसैले गर्दा सम्पूर्ण रकम उहाँ आफैले गर्नु पर्यो 31% पुरै नै। भने अनौपचारिक क्षेत्रमा अहिले अभ्यासमा रहेको भनेको स्थानीय पालिकाले लगभग 9% जति पैसा उहाँले हाल्नुहुन्छ, के अरे 900 रुपियाँ जति उहाँले हाल्नुहुन्छ, र बाँकी पैसा चाहिँ व्यक्तिगत रूपमा हाल्ने गर्नुहुन्छ 2200 रुपियाँमा।
यति गरिसकेपछि के फाइदा हुन्छ भन्ने कुरा पनि
यो चाहिँ योगदानको कुरा भयो। एकदम राम्रो प्रश्न जोड्नुभयो। यो लगानी हो, लगानी के को लागि त भन्दाखेरि लगानी चाहिँ जेनरली सामाजिक सुरक्षा कोषले चारवटै क्षेत्रमा चार थरीका योजनाहरू चलाइरहेको छ।
एउटा कुनै श्रमिकले आफ्नो व्यापार व्यवसाय गर्छ अनि आफ्नै पैसा जम्मा गर्छ, उसलाई के फाइदा हुन्छ?
हो त्यही त, त्यही भन्दैछु म। उहाँले त्यो जम्मा गरेको पैसाबाट चार थरीको सेवा सुविधा पाउनुहुन्छ। पहिलो सुविधा भनेको औषधि उपचार तथा मातृत्व सुरक्षा योजना हो, जसमा उहाँले उहाँको श्रीमान श्रीमती अथवा बच्चाहरू मध्ये 18 वर्ष नपुगेका बच्चाहरू मध्येलाई वर्षमा 1,00,000 रुपियाँ बराबरको औषधि उपचारको सेवा पाउनुहुन्छ। क्यास बेनिफिट छ, यसमा क्यास र नन क्यास दुई थरीको छ, रकम र नन रकम गरेको दुई किसिमको छ। अनि उहाँले 1,00,000 रुपियाँ बराबरको औषधि उपचारको सेवा पनि पाउनुहुन्छ। त्यो उहाँले अस्पतालमा जाने बेलामा सामाजिक सुरक्षा कोषले तय गरेको दर रेट अनुसार उहाँले सुविधा उपचार पाउनुहुन्छ। मानौ उदाहरणको निम्ति काठमाडौँको हकमा कुरा गर्ने हो भने एभरेज अस्पताल, फ्रन्टलाइन अस्पताल, केएमसी अस्पतालमा हाम्रो संयुक्त छ, त्यहाँबाट सेवा प्रवाह भइरहेको छ। त्यहाँ नर्मल बिरामी भएर जाने बेलामा एक थरी दर रेट लाग्छ। सामाजिक सुरक्षा कोषको योगदानकर्ताको आधारमा जाने बेलामा सामाजिक सुरक्षाको दर रेट लाग्छ, त्यसमा उहाँले 20% योगदान गर्नुहुन्छ र बाँकी 80% रकम भुक्तानी चाहिँ सामाजिक सुरक्षा कोषले उहाँको नाममा गरिदिने कामहरू गर्छ। यो चाहिँ मेडिकल बेनिफिट भयो। त्यहाँ क्यास बेनिफिट पनि छ, भन्नुको अर्थ केही गरिकन उहाँ बिरामी हुनुभयो भने वर्षमा 12 दिनभन्दा बढी बिरामी बस्नु भाउनु पर्यो, बस्नुपर्ने, बेड रेस्ट गर्नुपर्ने भयो भने हाम्रो श्रम ऐन अनुसारको 12 दिन बिदा त उहाँले पाउनुभयो, तर उहाँले 12 दिनभन्दा बढी बिरामी बस्नुपर्ने भयो भने उहाँको तलब छुट्ने अवस्था हुनसक्छ, रोजगार त तलब नदेला, बेतलबी बस्नुपर्ने होला भन्ने हिसाबबाट सामाजिक सुरक्षा कोषले उहाँलाई तलब दिन शुरू गर्छ। केही गरिकन उहाँलाई सुत्केरीमा सुत्केरी हुनुभयो, महिला योगदानकर्ता हुन्छ, सुत्केरी हुनुभयो भने उहाँले 90 दिनसम्म सुत्केरी वित्त स्याहार विदा पाउनुपर्ने हो तर रोजगारदाताले 60 दिन मात्र दियो भने त्यो 30 दिनसम्मको तलबी पनि बेतलबी बस्नुभयो भने उहाँलाई तलब दिने काम पनि सामाजिक सुरक्षा कोषले गर्छ। यो औषधि उपचार र मातृत्व सुरक्षा योजना अन्तर्गत पाउनेछ। त्यस्तै गरिकन दुर्घटना तथा अशक्तता सुरक्षा योजना छ, जहाँ यदि रोजगारजन्य दुर्घटना हो भने असीमित रूपमा खर्च सबै सामाजिक सुरक्षा कोषले व्यवहार्छ। तर होइन रोजगारजन्य दुर्घटना होइन भने नर्मल घरमा बस्दाखेरि दुर्घटना भएको हो भने त्यति बेला चाहिँ 7 लाखसम्मको बिमा चाहिँ सामाजिक सुरक्षा कोषले बिहोर्ने काम गर्छ।
उनीहरूले कार्यस्थलमा जाँदा आउँदा कार्यस्थल काम गर्दाखेरि भयो भने
सबै खर्च सामाजिक सुरक्षा कोषले बिहोर्छ। रोजगारजन्य भयो भने होइन, रोजगारजन्य भएन, घरै बस्दा बिदामा बस्दा अथवा अन्य काममा रहँदाखेरि भयो भने त्यसमा बढीमा 7 लाखसम्म सामाजिक
कस्तो हुन्छ? वर्षमा एकपटक या कार्यावधि पुरै एकपटक?
एउटा दुर्घटनाको मानौ वर्षमा 2-3 वटा दुर्घटना भयो भने दुर्घटनाको सीमामा खर्च गर्ने सीमा भनेको त्यसरी नै हुन्छ। सामान्यतया मान्छेलाई त्यति धेरै दुर्घटना नहोला, तर जब दुर्घटना हुन्छ दुर्घटनाको सीमा चाहिँ बढीमा 7 लाख रुपियाँ हुन्छ एक आर्थिक वर्षमा।
एक आर्थिक वर्ष मात्र, दोस्रो आर्थिक वर्ष फेरि
अर्को सिलिङ हुन्छ। हरेक आर्थिक वर्षको सुरुमा श्रावण 1 गते उहाँले वर्षमा औषधि उपचारको निम्ति 1 लाख उहाँको खातामा आउँछ, 7 लाख रुपियाँ पनि उहाँको दुर्घटनाको लागि खातामा आउँछ। उहाँले जति खर्च गर्दै जानुभयो त्यो घट्दै जाने हो।
सुविधा भनेको आर्थिक वर्षको हिसाबले
आर्थिक वर्षको हिसाबबाट हुन्छ। केही गरिकन योगदानकर्ताको मृत्यु भएमा उहाँमा आश्रित रहनुभएको आमा बुवा अथवा श्रीमान श्रीमती अथवा बच्चाहरूलाई चाहिँ हामी आश्रित सुरक्षा योजना भन्ने तेस्रो योजना छ, जहाँ उहाँको जम्मा भएको सम्पूर्ण पैसा फिर्ता पनि दिने र सँगसँगै उहाँको आधारभूत तलब कतिको रूपमा उहाँले जम्मा गराउनु भएको छ त्यसको 60% बराबरको तलब चाहिँ आमा बुवा विवाह भएको छैन भने आमा बुवालाई मासिक रूपमा पेन्सन आजीवन जान्छ, विवाह भइसकेको छ भने उहाँको श्रीमती वा श्रीमानलाई आजीवन मासिक पेन्सन जान्छ, र बच्चाहरू 18 वर्ष नपुगेसम्मको लागि उहाँको आधारभूत तलबको 40% पैसा चाहिँ पढाइ खर्चको लागि दिन्छ, पढाइ निरन्तर छ भने चाहिँ उहाँलाई 21 वर्षसम्म पढ्न खर्च दिन्छ, र अन्तिममा चाहिँ वृद्ध अवस्था सुरक्षा योजना भन्ने छ जहाँ पेन्सन र अवकाशको व्यवस्था गरिएको छ।
के हुन्छ त्यसमा?
उहाँले अवकाशको व्यवस्था भनेर उहाँको हाम्रो ऐन अनुसार उहाँले जम्मा गर्नुपर्ने पैसाको अवकाशमा जम्मा गर्नुपर्ने पैसा भनेको उहाँको आधारभूत तलबको 8.33% अवकाशमा जम्मा गरिराखेको हुन्छ। यदि कुनै रोजगारदाता छोडेर त्यो श्रमिक त्यो कर्मचारी अर्को कुनै रोजगारदातामा जाने बेलामा उहाँको पैसा खाली नहोस् हात खाली नहोस् भन्ने हिसाबबाट अवकाशमा जम्मा भएको पैसा तुरन्तै निकाल्न पाइन्छ। अवकाश योजनामा जम्मा भएको पैसा तुरन्तै निकाल्न पाइयो, तर पेन्सन योजनामा जम्मा भएको पैसा चाहिँ उहाँलाई उहाँको पेन्सन प्रयोजनको राखेको हुन्छ। उहाँ जब 60 वर्षको उमेर पुग्नुहुन्छ त्यसपछि उहाँलाई नियमित पेन्सन आउन थाल्छ। उहाँको जम्मा भएको पैसा त्यो पैसाले लगानी गरेर कमाएको ब्याज त्यसको आधारमा जति पैसा जम्मा हुन्छ त्यसलाई 160 भाग गरेर जति रुपियाँ निस्कन्छ त्यसलाई चाहिँ हामी मासिक रूपमा पेन्सनको रूपमा उहाँलाई दिन आजीवन रूपमा।
यसो उमेर अवधि पनि राख्नु भएको छ
60 वर्ष नपुगिकन पेन्सन पाइँदैन। अवकाशको लागि जतिखेर अवकाश भए पनि भयो तर 60 वर्ष नपुगेन पेन्सन पाइँदैन।
यति वर्ष भएपछि त्यसमा सहभागी हुन पाउने छैन।
18 वर्ष नभइकन श्रम गर्न पाइँदैन।
हजुर,
18 वर्ष भन्दा माथिका जो पनि सामाजिक सुरक्षा कोषमा आबद्ध
हुन्छ। 60 वर्षको यहाँले अवधि राख्नु भएको छ होइन, 50 वर्ष पुगेको व्यक्ति यसमा सहभागी हुन सक्छ?
मजाले पायो। यस्तो 60 वर्षसम्म चाहिँ श्रमयोग्य उमेर हो, तर 60 पछाडि पनि कसैले श्रम गर्दै रहनु भएको छ भने उहाँले योगदान गर्न पाउनुभयो, 50 वर्ष कसैको उमेर छ भने उहाँले पनि योगदान गर्न पाउनुभयो।
तर यदि अलिक समस्या छ नि,
हजुर,
अनौपचारिक क्षेत्रको लागि त एउटा होला, औपचारिकमा 58 व्यक्ति रिटायर हुने अथवा अवकाश हुने भन्ने छ, यहाँ 60 गर्नुभएको छ।
होइन, यो यस्तो हुन्छ, यो हाम्रो बुझाइ त के हो भने नेपाल सरकारले पनि श्रमयोग्य उमेरलाई निजामती जुन सेवा नामावली जुन विनियमन छ त्यसलाई पनि संशोधन गरेर 60 पुर्याउँदैछ। भनेपछि हामी 60 पुग्छौँ, हामी सबैजना कन्भर्ट गरेर 60 पुग्छौँ भन्ने हो।
अब यहाँहरूले श्रमिकहरू सहर बजारमा मात्र केन्द्रित हुन्छन् भन्ने आशयको हिसाबले यो सञ्चालन गरे देखियो, सबै जिल्लामा छैन नि?
होइन नि सर, त्यस्तो होइन नि, 77 जिल्लामा छ, हाम्रोमा 77 जिल्लाबाट योगदान रकम आइरहेको छ, सहभागिता पनि छ, तर कम बेसी होला छ।
अस्पताल त त्यही हिसाबले तोक्नु भएको छ?
अस्पतालको हकमा त्यस्तो छैन, केही मात्रामा जनघनत्वको आधारमा अस्पतालको संख्या शहरी क्षेत्रमा सदरमुकाम नभनौँ प्रादेशिक राजधानीहरूमा चाहिँ हो, तर त्यस्तो पनि होइन, विकटमा पनि छ, ओखलढुङ्गामा पनि छ हाम्रो अस्पताल, हाम्रो माथि यता भर्खरै हाम्रो एग्रिमेन्ट भएको अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान त्यहाँ पनि एग्रिमेन्ट भएको छ। सहरमा मात्र होइन, रिमोटली पनि हामी पुग्ने प्रयास गरेका छौँ, जनघनत्वको आधारमा आवश्यकताको आधारमा हामी
प्रमुख शहर केन्द्रहरूमा यहाँले
गरिसकेका छौँ,
जिल्ला पुग्नु भएको छैन,
गरिरहेछौ सर, त्यस्तो त भन्न मिल्दैन।
कतिको झन्झटिलो छ, सरकारी सेवाहरू लिन गाह्रो छ भन्छन् होइन, यस्तै यहाँहरूको यस्तै सेवा भएका अन्य निकायहरू पनि छन्, अन्य संस्थाहरू पनि छन् होइन, बिरामी एकातिर भइरहन्छ, उपचार अर्कोतिर, किनभने भुक्तान लिन बडा समस्या हुन्छ, हस्पिटलमा बिरामी भर्ना हुन्छ, कागज पुर्याउनुको लागि अथवा रिफर लिनुको लागि अरू ठाउँ पुग्नुपर्ने हुन्छ होइन, यो किसिमको बाध्यात्मक अवस्था पनि छ नि, आफ्नो पैसातिर चाहिँ कतिको झन्झट बेहोर्नु पर्छ यसमा।
एउटा रमाइलो पक्ष चाहिँ के भयो भने हामीले अलिकति पछि हामी आएको कारणले गर्दा हामीभन्दा अगाडिका संस्थाहरूको अनुभव हामीलाई धेरै काम लाग्यो। त्यस कारणले तपाईँले भन्नुभयो जस्तो रिफर सिस्टम हाम्रोमा छैन, हामीले यो सेवा यहाँ मात्र पाइन्छ उता जानुपर्छ भन्ने पक्षमा त्यो पनि हाम्रोमा छैन। त्यसैले गर्दाखेरि मेचीको श्रमिक महाकालीमा हुनुहुन्छ नि, महाकालीको अस्पतालबाट पनि उहाँले सेवा पाउन सक्नुहुन्छ। महाकालीको श्रमिक काठमाडौँमा छ भने काठमाडौँ पनि पाउनुहुन्छ, उहाँको प्रथम सेवा बिन्दु भन्ने पनि छैन हाम्रोमा। त्यसैले उहाँले गरेको योगदानको आधारमा उहाँलाई, उहाँ यदि सेवा पाउन योग्य हुनुहुन्छ भने उहाँले जुनसुकै ठाउँबाट पनि सेवा पाउनुहुन्छ। सनि उहाँले 10 रु 5 भन्ने मात्र पनि होइन, सामाजिक सुरक्षा योगदान भएका योगदानकर्ताहरूले उहाँको योग्यता हेरेर कुनै पनि बेलामा उहाँले सेवा पाउन सक्नुहुन्छ।
मैले यो कुरा किन पनि जोडेँ भने अन्य कुराहरू त दोस्रो दिन गरे पनि हुन्छ, तर दुर्घटना भयो, बिरामी भयो भने तत्काल गर्नुपर्ने हुन्छ नि त।
म बिरामी हुन्छु भनेर कोही पनि बस्दैन, र म शनिबार बिरामी हुन्छु भन्ने पनि हुँदैन। त्यसैले आवश्यकताको आधारमा हाम्रो सम्झौता अनुसार सेवा प्रदायकहरूले सेवा प्रदान गरिरहेको छ। होइन त्यो सबै कुरा स्मुथ छ भने पनि होइन, त्यहाँ पनि चुनौतीहरू छन्, हामीलाई पनि धेरै गुनासो प्राप्त हुन्छ, फलाना अस्पतालले हाम्रो बिरामी नै हेर्दैन भन्ने पनि हुन्छ, तर अधिकांश कुराहरूमा सन्तोषजनक कुराहरू नै छ।
त्यहाँबाट बिल ल्याएर तपाईँहरू पेश गर्नु
पर्दैन,
के छ प्रावधान गर्न खोजेको?
यस्तो हुन्छ, हामीले हरेक योगदानकर्ता सूचीकृत भइसकेपछि उहाँलाई एउटा कार्ड दिन्छौँ, सामाजिक सुरक्षा नम्बर 11 डिजिटको हुन्छ, त्यो कार्ड हुन्छ, त्यो कार्ड चाहिँ उहाँले लिएर अस्पताल जानुहुन्छ। हामीसँग आबद्ध भएको अस्पतालले उहाँको सिस्टम, अस्पतालको सिस्टम र हाम्रो सिस्टम, इन्फर्मेसन सिस्टम जोडिएको छ, त्यो सामाजिक सुरक्षा कोषको कार्डमा भएको नम्बरलाई उहाँको सिस्टममा इन्ट्री गर्ने बित्तिकै त्यो सिस्टमले हाम्रो सिस्टमलाई जोडेको कारणले गर्दा उहाँ सुविधा पाउन योग्य छ कि छैन। मैले अघि भने यस्तै गरी महिना आर्थिक वर्षको सुरुमै दिएको 1 लाख रुपियाँ 7 लाख रुपियाँ कति बाँकी छ, कति रुपियाँसम्मको सुविधा पाउनु हो, त्यो सबै कुरा उहाँ अस्पतालले हेर्न पाउँछ। त्यसको आधारमा उहाँले तिर्नुपर्ने 20% पैसा तिर्नुहुन्छ र बाँकी पैसा चाहिँ सामाजिक सुरक्षा कोषमा माग्नुहुन्छ। उहाँले कुनै पनि किसिमको बिल सामाजिक सुरक्षा कोषमा ल्याउनु पर्दैन, अस्पतालले दावी गर्नुहुन्छ। उहाँले जम्मा 1000 रुपियाँ खर्च भएको छ भने 200 रुपियाँ तिर्नुहुन्छ, बाँकी 800 रुपियाँ अस्पतालले सामाजिक सुरक्षा कोषमा दावी गर्छ। उहाँले मेरो फाइल बोकेर म सामाजिक सुरक्षा कोष जानु पर्यो भने झन्झट नै छैन। अस्पताल नभएको ठाउँमा, हाम्रो अस्पताल नभएको ठाउँमा चाहिँ यो काम चाहिँ गर्नुपर्ने हुन्छ। त्यही भएर हामी चाहिँ के भन्छौँ भने
तपाईँहरूको तोकेको अस्पताल नभएको ठाउँमा बिरामीको उपचार भयो भने पनि
उहाँले चाहिँ म्यानुअली क्लेम गर्नु पर्यो,
पाउँछ,
उहाँले क्लेम गर्नु पर्यो, हो उहाँले गर्नु पर्यो। जस्तो अहिले उपत्यकाको हकमा भन्ने हो भने उपत्यकामा उहाँले म्यानुअली क्लेम गर्न पाउनु भएन, हामीले भनेको अस्पतालमा जानु पर्यो बिरामी हुने बेलामा है, दुर्घटना हुनेलाई जुनसुकै अस्पतालमा गए पनि भयो, दुर्घटनाको बेलामा उहाँको सहयोगदान पनि छैन, 100% पैसा सामाजिक सुरक्षा कोषले तिर्ने हो। तर हाम्रो अस्पताल नभएको ठाउँहरूमा जानुभयो, अलिक विकट ठाउँमा पुग्नुभयो भने उहाँले चाहिँ म्यानुअली क्लेम गर्नु पर्यो, उहाँले उपचार पाउनुहुन्छ।
अहिलेको सहभागिताको स्तर के छ, औपचारिक क्षेत्र, अनौपचारिक क्षेत्र, वैदेशिक स्वरोजगार कुन बढी छ?
वैदेशिकको बढी छ,
वैदेशिक
20 लाख भन्दा बढी छ
पहिलो नम्बरमा, दोस्रोमा
औपचारिक बढी छ, 6 लाख भन्दा बढी छ
औपचारिक,
हजुर, त्यसपछि अनौपचारिक अनि त्यसपछि स्वरोजगार।
औपचारिक बढी हुनुपर्ने हो होइन,
औपचारिकको भोल्युम कम छ वास्तवमा भन्ने हो भने
प्रतिशत बढी हुनुपर्ने
होइन, छैन,
सहभागीको आधारमा
र योजना शुरू गरेको आधारमा, योजना पनि शुरूमा त्यसैको यो प्रयासरत छौँ। तर सामाजिक सुरक्षा कोषले गरेको अभ्यास चाहिँ अन्तर्राष्ट्रिय रूपमै भन्ने हो भने अहिले पनि कतिपय धेरै वर्ष अगाडिदेखि सञ्चालनमा रहेका, सामाजिक सुरक्षा योजना सञ्चालनमा राखेका देशहरूले पनि 100% कभर गर्न सकेको छन् कतिपय देश।
सर एउटा कुरा सोधौँ यहाँ, धेरैको जिज्ञासा आउँछ र यो एउटा गुनासोको विषय पनि, अनौपचारिक कुराकानी पनि हुने कुरा गरेका छन्, किनभने यो औपचारिक तर सरकारी कुरा गर्ने हो भने सञ्चय कोषमा जो अगाडिका कर्मचारीहरू छन् नि उहाँहरूको चाहिँ कम हुने, सामाजिक सुरक्षा बढी भइसकेपछि यिनीहरूलाई किन बढी दिने भन्ने हिसाबले पनि यो अलिकति इन्ट्रेस्ट कम हो भन्ने कुरा आउँछ, हो सर यसमा के सत्यता छ?
यो हामीलाई थाहा भएन, तर हामी त ऐनअनुसार जे सब प्रावधान नीति हुन्छ, नियम हुन्छ, जे सब प्रावधान त्यसलाई हामी लागू गराउनलाई जाने हो। भित्री आशय के छ भन्ने कुरा हामीलाई थाहा हुने कुरा भएन,
तर जम्मा त बढी हुन्छ नि है,
जम्मा भन्दा पनि यसरी बुझ्नु पर्यो सर, 76 साल पछाडि नियुक्ति हुने निजामती कर्मचारीको हकमा उहाँहरूको लगभग 32% घट्टा हुन्छ भने योगदान मात्रै सामाजिक सुरक्षामा आउनेको 31% घट्टा हुन्छ, 1% बढी जान्छ उहाँहरूको। र त्यो अनुसार पाउने सुविधामा पनि फरक छ. सामाजिक सुरक्षा कोषमा सुविधा अलिक बढी छ. आश्रित परिवार सुरक्षा योजना नितान्त बढी हो. दुर्घटना सुरक्षा अनि के अरे अशक्तता सुरक्षा नितान्त बढी छ. उता निजामती कर्मचारीको हकमा त्यो छैन. उतातिर
हिजोसम्म सरकारी क्षेत्र यसमा सहभागी भएन, प्राइभेटमा किन हुने, हामीले आर्थिक दायित्व किन बढी वहन गर्ने भन्ने किसिमको तपाईँलाई प्रेसर परेको थियो. किनभने स्थानीय तहले गर्दाखेरि पनि बेरोजगारी निकाल्दाखेरि यो समस्या तपाईँलाई गाह्रो भएको थियो. अब के सहज भयो?
निकै सहिलो भयो. अबले गर्दा अडिटमा सहिलो हुने भयो अनि उदाहरणहरू दिन पाइयो. धेरै संस्थाहरूलाई कन्फ्युजन थियो कसरी आउने भन्ने कुरा, यसले गर्दा सहिलो भएको छ.
हामी कुराकानीको अन्त्यन्त्यतिर पनि पुगेका छौँ. औपचारिक क्षेत्रको त एक ठाउँमा बसाइ होला अथवा आफ्नै कार्यालयहरूमा तलमाथि जाने होला, यता जाने होला, होइन? तर अनौपचारिक क्षेत्र, वैदेशिक रोजगार, स्वरोजगारको कुराहरू छन् नि, यसमा कहिलेकाहीँ स्थानान्तरण गर्नुपर्ने पनि हुन्छ.
औपचारिकमा पनि हुन्छ. औपचारिकमा निजी क्षेत्रमा अझ बढी हुन्छ. निजी क्षेत्रमा एउटै मान्छे एउटा संस्थामा दुई तीन वर्ष चार पाँच वर्षभन्दा बढी काम गर्दैन. त्यसैमा भने सामाजिक सुरक्षा नम्बर जुन हामी प्रदान गर्छौं, हाम्रो कन्सेप्ट के हो भने एउटा इको सिस्टम हो. तपाईँले जुन सामाजिक सुरक्षा नम्बर पाउनु भएको छ, तपाईँ जुनसुकै क्षेत्रमा जानुहोस्, जुनसुकै संस्थामा जानुहोस्, त्यही नै सामाजिक सुरक्षा नम्बर हुन्छ. प्यान कार्ड जस्तै, नागरिकता नम्बर जस्तै, एनआईडी नम्बर जस्तै, त्यो चाहिँ युनिक नम्बर हुन्छ. तपाईँ हामी जहाँ गए पनि त्यही नम्बर हामी योगदान गरेर राख्ने हुन्छ.
औपचारिकबाट अनौपचारिकमा गए पनि हुन्छ,
त्यही नम्बरबाट योगदान गर्न पाउनुभयो उहाँले. त्यसरी
हुन्छ सर. आठौं सामाजिक सुरक्षा दिवसको अवसरमा हिजो हामीले यो दिवस मनाइरहँदाखेरि आज यहाँसँग कुराकानी गर्यौं सामाजिक सुरक्षाका विविध पक्षबारे. हाम्रा श्रोताहरूलाई जानकारी गरिदिनुभयो, यहाँलाई धन्यवाद.
मुकुन्द सर, अवसरको लागि धेरै धेरै धन्यवाद. हाम्रो कुरा राख्ने मौका दिनुभयो, तपाईँलाई पनि धेरै धेरै धन्यवाद.
आजको कार्यक्रममा हामीले कुराकानी गर्यौं सामाजिक सुरक्षा कोषका निर्देशक एवं सूचना अधिकारी रोशन कोजुसँग. यसै कुराकानी सँगसँगै समय सन्दर्भ कार्यक्रम पूरा हुन्छ. प्राविधिक मित्र रमा वाग्लेलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु. नमस्ते.